أبي القاسم خاتم النبيين وواحد اثنين مين میں ایک رسول بھیجا انہیں میں سے جو ان کے سامنے آیات الہی کی تلاوت کرتا ہے اور ان کے نفوس کو پاک و پاکیزہ بناتا ہے اور انہیں کتاب اور حکمت کی تعلیم دیتا ہے اگرچہ وہ اس کے پہلے کھلی ہوئی گمراہی میں. جو کام حضرت پیغمبر خدا صلی اللہ علیہ وسلم ذمہ خالق کی طرف سے ہوئے ہیں ان میں سے ایک ایک تو مجلس میں عرض کیا گیا. ایک دن تلاوت کو, دوسرے دن تزکیہ نفوس کو, اور کل تعلیم کتاب حکمت. اب آج یہ ترتیب جو ہے الفاظ کی اس کے متعلق عرض کرنا ہے. یوں تو عربی زبان میں جو عام حرف عطف زیادہ استعمال ہوتے ہیں ان میں واو ترتیب کے لیے نہیں ہے, یعنی یہ ضروری نہیں ہے کہ واو میں کہ جو پہلے چیز ہے وہ پہلے ہوئی ہو اور جو اس کے بعد ہے وہ اس کے بعد ہو. میں کہوں کہ کل میرے پاس آپ بھی تشریف لائے تھے اور آپ بھی آئے تھے تین آدمیوں کا نام لوں تو یہ ضروری نہیں ہے. اور ترجمہ ہوتا ہے بھاؤ کا, اس میں یہ لازم نہیں ہے کہ جس کا نام پہلے لیا ہے وہ پہلے آیا ہو, جس کا نام دوسرے نمبر پر لیا ہے وہ دوسرے نمبر پر آیا ہو, جس کا نام تیسری جگہ وہ آخر میں آیا ہو. تو واو میں ترتیب نہیں ہے. فی اور ثم یہ دو حرف عربی میں جو رکھتے ہیں ان میں ترتیب ہے. ان میں بھی فرق ہے کہ فی آتی ہے ترتیب بلا فاصلہ کے لیے, یعنی یہ ہوا تو پھر بغیر فاصلے کے یہ دوسری بات ہو گئی. اس کا ترجمہ پرانے زمانے والی زبان میں پس کے لفظ کے ساتھ کرتے تھے, فلاں شخص آیا پس فلاں, تو پس کے معنی یہ تھے کہ اس کے بعد وہ آیا. اب ہماری اردو پس والے زمانے سے آگے بڑھ چکی ہے, اب پس کے بجائے ہم لوگ تو کی لفظ کا استعمال کرتے ہیں. وہ آئے تو وہ آ گئے. یہ جو پس جہاں پر استعمال ہوتا وہاں اب ہم لوگ تو کی لفظ کا استعمال کرنے لگے ہیں. ثم ہے ترتیب با فاصلہ کے لیے, یعنی پہلے چیز کے بعد دوسری چیز ذرا دیر کے بعد ہوئی ہے. یعنی زیدن ثم عمرن, پہلے زید آیا اور پھر یعنی تھوڑی دیر کے بعد تھوڑے فاصلے سے عمر آ گیا. یہ ثم تاخیر کے لیے ہے, اس کا ترجمہ ہم لوگ پھر کی لفظ کے ساتھ کرتے ہیں کہ یہ ہوا پھر یہ ہوا, اس سے فاصلہ کچھ تھوڑا سا بیچ میں نمایاں ہو جاتا, لیکن واو میں ترتیب نہیں ہے. لیکن ترتیب نہ ہونے کے معنی یہ ہے کہ اس میں جو چیزیں بیان ہوئیں یہ ضروری نہیں ہے کہ وہ اسی سلسلے سے ہوئی ہوں, لیکن یہ بھی ضروری نہیں ہے کہ وہ اس سلسلے سے نہ ہوئی ہوں. یعنی ہو سکتا ہے کہ کہنے والا جس سلسلے سے کہ اصل باتیں ہیں انہی سلسلے اسی سلسلے سے بیان کرے, تو یہ نہیں کہ واو کا استعمال پھر غلط ہو جائے. شرط اس میں ترتیب کی نہیں ہے, یہ کہ ترتیب نہ ہونے کی شرط ہے. تو جب اس سلسلے کے آیات کو میں دیکھتا ہوں جو میں نے کہا چار محل کے اوپر یہ مضمون ہے, تو یہ جو ترتیب یہاں ہے تین محل پر یہ بیان ہے. صرف ایک میں ذرا سا مقدم اور مؤخر ہے. وہ ایک پہلا موقع جو میں نے کہا تھا کہ حضرت ابراہیم اور اسماعیل خانہ کعبہ کی دیواروں کو جب اونچا کر رہے ہیں, اس وقت حضرت ابراہیم نے جو مناجات کی تھی اس میں سلسلہ الفاظ کا یوں ہے کہ ربنا وبعث فیہم رسولا منہم, پروردگارا اور یہ عرض ہے کہ ان کے درمیان ایک رسول انہی میں سے بھیجنا. اب وہ رسول کیسا ہوگا؟ ہیں بھائی سرکار, مگر سلسلہ اس میں یوں ہے وبعث فیہم رسولا منہم یتلو علیہم آیاتک, ان کے سامنے وہ تیری آیتوں کی تلاوت کرتا ہے. یہ پہلا کام, یہ تو وہاں بھی پہلا نمبر ایک تھا, یہاں بھی نمبر ایک. اس کے بعد ہے وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ, انہیں تیری آیتوں کی تلاوت کرتا ہے اور انہیں کتاب اور حکمت کی تعلیم دیتا ہے. وَيُزَكِّيهِمْ, اور ان کے نفوس کا تزکیہ کرتا ہے, ان کے نفوس کو پاکیزہ کرتا ہے. تو بس نمبر دو تین میں وہاں نمبر دو ہے تعلیم کتاب و حکمت, اور نمبر تین ہے تزکیہ نفوس. اور باقی تین محل جو ہیں میں نے کہا تو چار جگہ ہے یہ مضمون. تو دوسری جگہ یعنی وہ دوسرے پارے کے شروع میں جو ہے وہاں یہی سلسلہ ہے جو میرے زیر عنوان آیت میں ہے, یعنی وہاں یوں ہی ہے کہ کما ارسلنا فیکم رسولا منکم یتلو علیکم آیاتنا ویزکیکم ویعلمکم الکتاب والحکمہ ویعلمکم ما لم تکونوا تعلمون. وہ ہے جس نے امین میں وہ ہے نہیں بلکہ جیسے کہ یعنی یہ تبدیلی قبلہ بھی ایک ہمارے احسان تھا, ایک نعمت تھی. جیسے ہم نے تم میں ایک رسول بھیج دیا کہ جو تلاوت آیات کتاب کرتا ہے نمبر ایک, اور اب نمبر دو ہے یزکیہم, ان کے نفوس کا تزکیہ کرتا ہے. وہ اس پہلی آیت میں نمبر تین تھا, یہاں وہ نمبر دو ہے یزکیہم, ان کے نفوس کو پاکیزہ کرتا ہے. ویعلمہم الکتاب والحکمہ, اور انہیں کتاب اور حکمت کی تعلیم دیتا ہے. یہ دوسری جگہ. تیسری جگہ لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمت وان کانوا من قبل لفی ضلال مبین. یہ لقد من اللہ, اللہ کا احسان ہے مومنین پر جبکہ ان میں ایک رسول بھیجا جو ان کے سامنے تلاوت آیات کتاب کرتا ہے. یہ تو ہر جگہ نمبر ایک تھا, اور اب پھر وہی جو نمبر دو میں تھا وہی ہے زکیہم, اور ان کے نفوس کو پاکیزہ کرتا ہے. وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ, اور انہیں کتاب و حکمت کی تعلیم دیتا ہے. اگرچہ وہ اس کے پہلے کھلی ہوئی گمراہی میں تھے. تو یہی سلسلہ جو نمبر دو میں تھا یعنی دوسری جگہ تھا, وہ یہ تیسری جگہ میں رہا, اور اب وہ چوتھی جگہ جو میرا عنوان کلام ہے کہ ہو الذی بعث الامیین رسولا منہم, وہ ہے جس نے امیین میں एक रसूल भेजा उन्हीं में से जो यतलु अलैहिम आयाती। पहला काम तो हर जगह यही था कि तिलावत आयात किताब करता है, और फिर वही युजक किए हैं जो दो जगह था वही यह तीसरी जगह भी कि उनके नफूस को पाकीजा करता है। वही वल्ले मुहम्मद किताब और हिकमत, और उन्हें किताब और हिकमत की तालीम देता है, अगर थे वो इसके पहले खुली भी गुमराही में थे। तो मालूम हुआ कि चार जगहों में से एक जगह बस तरतीब वो है कि वल्ले मुहम्मद किताब और हिकमत पहले है और युजक्कीहिम बाद को है, और बाकी तीन जगह यही तरतीब है के पहले तिलावत किताब और फिर तज़किया नुफूस और फिर तालीम किताब व हिकमत। तो अब वो तरतीब जो है उस पहली जगह में उसमें मुझे कोई बहस नहीं है। तिलावत किताब करता है और तालीम किताब व हिकमत देता है, इसमें वो बहस नहीं आएगी जो मैं बाद वाली तरतीब में पेश करूंगा। वो बिल्कुल गोया साफ सीधी तरतीब है के तज़किया नुफूस बाद के तिलावत किताब तालीम किताब व हिकमत और तज़किया नुफूस, इसमें कोई बहस नहीं। ये जाहिर नजर में बगैर गौर गौस के ये तो जैसे सीधी तरह से जो तरकीब होना चाहिए वो, लेकिन तीन जगह बतवाकर जो तरतीब है वो उसमें खास जैसे पेचीदगी महसूस होती है। जरूर किसी जगह किसी शय किसी आदमी से मुतालिक जो बातें हों उनको एक साथ बयान होना चाहिए। मसलन आपने कई जगह के सफर किए हैं, पहले लाहौर गए हैं फिर कराची गए हैं, और आप उसकी रूदात सुनाने लगे। चार ने कहा भाई लाहौर गए थे, वहां उन साहब से मुलाकात की और फलां मीटिंग में शिरकत की और मसलुला इमारत को जाके देखा, जो जो काम लाहौर में किए थे वो सब आप एक साथ बयान करेंगे, और फिर कहेंगे कराची गए वहां ये हुआ ये हुआ ये हुआ, जो कराची की बातें हैं वो कराची के साथ कहेंगे। लेकिन लाहौर के मुतालिक आपने बयान किया ये हुआ ये हुआ, फलां साहब से मिले और फलां जगह गए और उसके बाद कराची पहुंच गए और कराची की बातें करने लगे, और जब कराची का बयान हो चुका तो आपने कहा हाँ लाहौर में हम उस मीटिंग में भी गए थे, यानी बीच में कराची आ गया और फिर लाहौर की एक बात आपने कही। तो ये जैसे महसूस होगा कि कहने वाला लाहौर के जिक्र में इसको भूल गया था। लाहौर के जिक्र में ये ख्याल नहीं आया था इस मीटिंग का, और जब कराची का बयान हो गया तो याद हो गया आया कि हमने लाहौर में ये जो काम किया था इसका तो बयान ही नहीं किया, लिहाजा अब उसके बाद उसकी तलाफी के लिए कराची के बाद फिर लाहौर का जो बयान कर दिया। अब यहां गौर फरमाइए कि यतलू अलैहिम आयाती, ये उनके सामने उसके आयतों की तिलावत करते हैं, ये आयतें काहे की हैं, उसी किताब की तो हैं, यानी तिलावत मुतालिक किताब से है। अब वहां मैंने कहा था ये बहस नहीं आती कि उसी के बाद तालीम किताब का जिक्र है, लेकिन यहां तिलावत आयात और फिर तज़किया नुफूस के नुफूस को पाकीजा बनाता है, यह अब एक गैर मुतालिक बात किताब से एक अलग चीज हो गई कि यह नुफूस की इतला करता है, यह एक दूसरी जिन्स की चीज हो गई, और अब फिर यह उस किताब की तालीम भी देता है, यानी जिस किताब का तज़किया नुफूस के पहले जिक्र हुआ था अब फिर उस किताब से मुतालिक एक काम बयान होने लगा कि यह तालीम किताब भी देता है। तो क्या माज़ल्लाह मुतकल्लिम कुरानी, जब उसने तिलावत का नाम लिया है तो उस वक्त ये भूल गया था कि उसके तालीम भी ये देता। इसीलिए मैंने कहा कि वहां ये बहस नहीं आती, उस पहली आयत में वहां बिल्कुल हमें बजाहिर सीधी बात मालूम होती है कि भाई तिलावत से किताब का नाम लिया, उसी के बाद तालीम है किताब का, ये तो बिल्कुल साफ चीज नजर आती है। लेकिन वो तो एक जगह है और तीन जगह जिस तरतीब से बयान हुआ है, इस तरतीब में ये बीच में खांचा महसूस होता है कि उधर किताब उसके तिलावत का जिक्र और बाद में किताब उसकी तालीम और बीच में चलती है नफूस। तो ये हम ऐसा करें तो भूल होगी, लेकिन वो जो भूल से बरी है, अरे हम तो पैगंबर को भी सहव निस्यान से बरी जानते हैं, लेकिन जो कोई पैगंबर की हद तक सहव निस्यान को जायज भी समझता हो वो भी खालिक़े करीम के लिए, तो सहव निस्यान को सही नहीं समझता। अरे रसूल के लिए सहव निस्यान को जायज समझने वाले यही तो कहते हैं कि बशर थे, और जो बशर होगा वो भूलेगा भी चूकेगा भी। कहने कहा यह कुरान में कि मैं तुम्हारा ही ऐसा बशर हूं, तो जब तुम्हारा ही ऐसा बशर हूं तो बशर तो भूलता है, चूकता है, गलती भी करता है, लिहाजा जब वो उसने खुद कह दिया कि तुम्हारा ही ऐसा बशर हूं, तो इसके माने हैं कि भूलते भी हैं, चूकते भी हैं, गलतियां भी करते हैं, इसलिए कि बशर हैं। तो अब वो इस वक्त वो बहस तो पूरी बशरियत के मसले पर वो तो मेरे नजदीक बिल्कुल सही है, जुज्व दीन है बशरियत, बशर तस्लीम करना। लेकिन ये कि ये तसव्वुर के बशर के लवाजिम में से है कि भूले जरूर, बशर के लवाजिम में से है कि चूके जरूर, बशर के लवाजिम में से है कि गलती जरूर करे, ये मेरे नजदीक बशर नाशे नाशी की दलील है। सलाह दे दिए फिर बोले नाराज हो, बशर को समझते हैं कि बशर के लाजमी है कि भूले जरूर, इंसान को समझते हैं कि इंसान के लाजमी बात है, उसके लिए एक मकूला तसनीफ कर लिया, कोई हदीस नहीं है कि अल इंसान मुरक्कब मिनल सतह व निसियान, इंसान तो मुरक्कब है, एक माजून है कि उसमें खता भी है और निसियान भी है। मैं बिल्कुल जिम्मेदारी के साथ कहता हूं कि हदीस नहीं है, बनाया हुआ जुमला है। इंसान मुरक्कब है, ये अपनी गलतियों पर पर्दा डालने के लिए ऐसे जुमले तस्नीफ हुए हैं। कि हमारी गलतियों की गिरफ्त बेइज्जती के साथ ना हो, लिहाजा इंसानियत किसी पर ले लो कि हम बेचारे इंसान ही तो हैं और इंसान तो खता और नित्यान का मजमुआ है, लिहाजा हम भूलें और गलती करें तो क्या बात है। और एक जमात के लिए कुछ बड़े अफराद की गलतियों पर पर्दा डालने के लिए तस्नीफ हुआ कि अगर खताए इश्तिहादी कुछ बड़ी शख्सियतें कर दें, यहां तक के खताए इश्तिहादी करके मैदान जंग में आ जाए और भी उसे कोई अहम बात न समझना आकर बेचारे इंसान को कोई तफसीली बहस इस वक्त नहीं करना है, न इंसान मौजू बहस है मेरा, मगर चूंकि बात आ गई है लिहाजा मुख्तसर तौर से कहता हूं कि ये तसव्वुर करना कि गलती और खता जो है और भूल जो है ये इंसान के जुज है लवाजिम में से है, ये तसव्वुर बेबुनियाद है। जो किसी शय के लवाजिम में से चीज होती है वो जितनी वो शय कामिल हो उतना वो लाजमा कबीतर होगा। मसलन नूर का काम है तारीकी को दूर करना, तो नूर जितना कामिलतर हो उतना तारीकी को ज्यादा दूर करेगा। अगर भूल और गलती लवाजिम में से इंसानियत के हो तो इसके माने हैं कि जितना कामिल इंसान हो उतना ज्यादा भूले। जितना इंसान हो उतना ज्यादा गलतियां करे, उतने ज्यादा चूके, उतनी ज्यादा खताएं करे। इसलिए कि इंसानियत के लवाजिम में से और इंसानियत इसमें बही हुई है, लिहाजा गलतियां भी वही हुई हैं। इंसानियत ज्यादा है लिहाजा चूकता भी ज्यादा है, भूलता भी ज्यादा है। और जब ये बिल्कुल खुली हुई हकीकत है और मुत्तफिका फैसला इंसानी जमीर का है कि इंसानियत की बुलंदी इन चीजों के कमी में होती है, ज्यादती में नहीं होती, तो मैं कहता हूं कि इंसानियत के लवाजिम में से नहीं है बल्कि इंसानियत की कमजोरी के लवाजिम में से है। जितनी इंसानियत बुलंद होगी, जितनी बशरियत हद कमाल तक पहुंचेगी, उतना ही नकायज कम होंगे। यहां तक के हमारे नजदीक जो गलतियों से बिल्कुल बरी होगा, जिसे इस्तिलाहन मासूम हम कहेंगे, वो दर हकीकत इंसान कामिल होगा। सलावत भेजिए अल्लाह। फिर बुलंद आवाज से सलावत। तो मैं कभी किसी दलील को जो गैर पेश करता है उसको याद दिला के फिर कतराता नहीं हूं, मेरा उसूल नहीं है। अब जब मैंने कहा कुरान की आयत है इन्नमा अना बशरुन मिस्लुकुम, वो लोग सब बेचारे उसी को पेश कर रहे हैं, तो कुरान की आयत में किसे शक हो सकता है। मगर बस एक जुमले में मैं कहूंगा कि ये कहा है कि बशर तुम्हारा ही ऐसा हूं, ये नहीं कहूंगा कि जाहिल तुम्हारा ही ऐसा हूं, बुलक्का तुम्हारा ऐसा ही हूँ, गलती करने वाला तुम्हारा ऐसा ही हूँ। फिर तो अब मैं ये लोग चूंकि बशर समझ रहे हैं, लिहाजा कहते हैं रसूल अगर न भूलें तो बशर कहां, अगर गलतियां न करें तो बशर कहां, वो फिर बशर से लिहाजा से। लेकिन ये कलाम तो बशर का नहीं है, काफिर और मुसलमान में यही फर्क है कि काफिर उसे कलाम में बशर कहते थे और मुसलमान उसे कलाम में खुदा कहते थे। तो अब जो खुदा की बात है तो उसे बशर कहके सहवनीसियान में मुतला तो आप नहीं कर सकते, वो तो बहरहाल सहवनीसियान से बरी है। जब वो सहवनीसियान से बरी है तो ये काम उसने क्यों किया कि किताब से मुतालिक एक बात पहले, और वो कौन तिलावत, और फिर उसे ठोक दिया किताब को गोया, और अब तजकिए नफूस, नफूस से मुतालिक काम हो गया जो पाक करना पाकीजा बनाना है, और अब फिर किताब से मुतालिक काम, युअल्लिमुहुमुल किताब, तालीम देता है किताब को। तो एक तो बुजात भूलने वाली है नहीं, दूसरी बात यह कि एक जगह जो बात है वो तो बगैर भूले हुए हो, और तीन जगह बहुत फासले से मुद्दतों के जो बात हो दूसरे नंबर पर, तीसरे नंबर पर, तीसरे और फिर तीसरी दफा यानी चौथी मरतबा, वो तीन दफा बाद में जो हो तो फिर वो पाबंदी से भूले, तो ये गलत है। जब भूल नहीं है तो वहां सोचने की जरूरत नहीं कि वो तरतीब क्यों है, इसलिए कि वो तो अलल कायदा है गोया, वही किताब की तिलावत, फिर तालीम में किताब, फिर तालीम का जिक्र आ गया तो और जिसकी तालीम है यानी हिकमत, और फिर वो एक अलग से जो चीज है तजकिए नफूस, वो तो बिल्कुल अलल कायदा है, उसमें गौर करने की जरूरत नहीं कि इसमें की वजह क्या है, लेकिन यहां गौर करने की जरूरत है कि तिलावत किताब और फिर तजकिए नफूस और फिर तालीम किताब, तालीम हिकमत, यहां वजह होना चाहिए, कोई सबब होना चाहिए इस तरतीब का कि ये तरतीब क्यों रखी गई। तो जहां तक मैंने गौर किया है और जो मेरी समझ में आया है, और अगर कोई दूसरा शख्स कोई दूसरी वजह बयान करे तो मैं उसको गौर करने के लिए तैयार हूं, जो मेरी समझ में आया है कि ये पैगंबर की तालीम के जो मुख्तलिफ क्लास हैं, मुख्तलिफ दर्जे हैं, उनकी तरतीब के साथ ये अल्फाज हैं। जैसे और हमेशा ये होता है कि मसलन एक, अब उसके नाम अलग अलग हैं, बी ए से पहले जो होता है वो एक जमाने में इंटरेंस ए से कहलाता था बार जगह, अब मुझे यहां नहीं मालूम क्या कहता है, ए से कहलाता था, अब वो हमारे यहां अलीगढ़ में से कम पीरी यूनिवर्सिटी उसका नाम हो गया है, जो बीए के पहले होता है वो एपी है, कोई चीज नहीं रही है। और तो अब यूं तरतीब, पहले इंश्योरेंस होता था, एपी होता था, अब वो नहीं, अब तो हाई स्कूल है और हाई स्कूल के बाद पीरी यूनिवर्सिटी है और उसके बाद बीए है। जो हाई स्कूल ना हो वो फिर यूनिवर्सिटी नहीं कर सकता, जो फिर यूनिवर्सिटी न हो वो बीए में नहीं आएगा, जो बीए न हो वो एमए में नहीं आएगा, जो एमए न हो वो पीएचडी में नहीं आएगा, ये है सिलसिला। अब आपके यहाँ क्या नाम है वो आप जानिए, मुझे जो नाम मालूम है वो मैंने पेश कर दिया। तो अब देखिए, एक तालिब इल्म है जिसने शुरू से आखिर तक उसी यूनिवर्सिटी में तालीम हासिल की, तो वो पहले फिर यूनिवर्सिटी, पहले हाई स्कूल करेगा, तो अब हाई स्कूल में तलबा की तादाद कितनी होगी जो तजवीज कर ली, किसी जमाने में सैकड़ों होते थे, अब हजारों भी हो जाते हैं बड़ी यूनिवर्सिटियों में, तो वो हाई स्कूल में उतनी तादाद है। अब उनमें से कुछ छट जाएंगे जो फेल हो गए हाई स्कूल, तो छटने के बाद अब जितने हाई स्कूल में कामयाब हुए हैं फिर यूनिवर्सिटी में वो आएंगे, तो तादाद घटेगी लाजमन, जितने हाई स्कूल में थे उतने अब फिर यूनिवर्सिटी में नहीं होंगे। अब जब हाई स्कूल में सब जरूरी नहीं के कामयाब हूं, तो वैसे ही फिर यूनिवर्सिटी में जितने हैं, तो ये तो है नहीं कि सभी फिर आगे बढ़ने के लायक हो, वरना इम्तिहान ही लायक हो। अब फिर यूनिवर्सिटी का जब इम्तिहान होगा तो कुछ इसमें छट जाएंगे, तो अब जो छट गए वो बस फिर यूनिवर्सिटी ले गए, वो अब एफए तक नहीं पहुंचेंगे, एफए का तो अब बीए तक नहीं पहुंचेंगे, जो फिर यूनिवर्सिटी नहीं कर सके वो बीए में नहीं ले जाएंगे। अब बीए का जो इम्तिहान दिया उसमें भी हो सकता है कि कुछ लोग, हो सकता है क्या होता ही है कि कुछ लोग छट गए, तो अब वो एमए में नहीं दाखिल होंगे, एमए या बीएससी या जो भी लाइने हैं वो सब न मुझे याद है न मैं जानता हूं, उनके लिबास तो जानते ही ना हूं, तो वो बीए के बाद जो जो होता है उसमें सब नहीं आएंगे, जो बीए में कामयाब हुए हैं वो आएंगे, और अब जो एमए किया और एमए में फेल हो गए उसमें वो अब पीएचडी नहीं करेंगे, तो पीएचडी में सो आदमी बनस्बत उस कसरत के हाल वो होंगे जो पीएचडी में आ सकें, वो शायद हाथ की उंगलियों पर गिनने के काबिल हों। ये लाजमी बात है ना। तो मैं कहता हूं कि देखिए पैगंबर खुदा सल्लल्लाहु अलैहि वसल्लम में जो फराइज किए गए हैं, इनमें पहला जो है यतलू अलैहिम आयातिही, ये तो आम क्लास है, यानी हर फर्द इंसानी उसको हक है इसमें दाखिल होने का। और इसलिए ये इस क्लास में कोई पाबंदी नहीं है कि ये मस्जिद में हो, बल्कि ये जो उस जमाने में बाजार लगते थे वो हमारे यहां मेले कहलाते हैं। तो ये क्लास जब रसूल के लिए मौका होगा तो उस मेले में भी जाकर तिलावत किताब शुरू कर देंगे। बाजार में जरूरत होगी तो वहां तिलावत किताब शुरू कर देंगे। मस्जिद में मौका होगा तो मस्जिद में पढ़ेंगे। किसी के घर में मौका होगा वहां। तो ये तिलावत किताब जो रसूल का क्लास है, ये तो तमाम नौए इंसानी के लिए है। इसमें दाखिले की कोई शर्त नहीं है। वो दुनिया में दाखिले की फीस होती होगी, यहां दाखिले की कोई फीस नहीं है। बस तवज्जोह साजद शर्त है। तवज्जोह साजद भी तो बात को खुलेगी, सिर्फ इल्तिफात न और ज़ौक़े तलब इतना के आ जाए, यहां तक कि अभी नीयत की भी कैद नहीं कि किस नीयत से आया है। आ जाए रसूल के पास किसी नीयत से। बाद लोग सिर्फ नुक्ता चीनी के लिए आते हैं, बाद लोग सिर्फ एतराजात करने के लिए आते हैं, मगर रसूल कुरान सुनाने में ये नहीं पूछेंगे कि तुम किस नीयत से आए हो। ये इनका फरीदा है कि जो भी इनके गिर्द पेश आ जाए ये उसे सुनाए, वो ना आए तो आप जहां मौका पाए वो मिल जाए तो उसे सुनाए। इसलिए कि ये अगर सुनाए ही ना तो मोमिनों काफिर की तफरीकी क्यों करो, फिर मुतालबे ईमान क्यों करो। इसे मानो। अरे जिसे मानना है वो आपने सुनाया ही नहीं, तो मुतालबा क्यों करो। और जब मुतालबा न हो सके तो इल्जाम कुफर क्यों कर आए और फिर सजाए कुफर क्यों कर मिले। लिहाजा ये क्लास तो आम है जिसमें मुस्लिम और काफिर की कैद नहीं है। इस क्लास में आने के बाद अगर न कबूल किया तो काफिर होगा, या आया ही ना तो काफिर रहेगा। लेकिन इस क्लास में आते वक्त ये नहीं पूछा जाएगा कि तुम मोमिन हो या काफिर हो। तो ये तो बिला कैद हरेक के लिए है। अब यहां बस जबरे कानूनी बतौर सजा मादी तौर पर नहीं है, वरना इसमें दाखिला हकीकत में जबरी भर्ती है, यानी हरेक का फरीजा है कि वो आए और सुने कि आखिर ये कहते क्या हैं। और वो लाने वाली ताकत सिर्फ अक्ल है। रसूल को तो रसूल उसने माने ही नहीं है कि इनका कहना उसे मानना जरूरी हो। अगर दीन से अकल को बेदखल करे कोई तो फिर किसी काफिर पर कोई इल्जाम नहीं, अगर वो कानों में उंगलियां दे ले। अरे साहब वो नहीं सुनना चाहता कि फंसे क्यों, जब सुनेंगे तो फंसेंगे, लिहाजा न सुने तो बेहतर है। तो ये उसका अमल बिल्कुल मुताबिक अकल होगा। اگر عقل کو بے دخل کر دیجئے دین سے. اور ان کی ترکیب یہی تھی, کوشش یہی کرتے تھے کہ رسول کے الفاظ سننے نہ پڑے, سیٹیاں بجاتے تھے, شور کرتے تھے کہ ان کی آواز نہ آئے. اس میں در حقیقت احساس حقانیت مضمر تھا, یعنی سنیں تو کہیں حقانیت کا احساس نہ ہو. میں کہتا ہوں یہی کہیں کا تصور حجت الہی ہے ان پر, مگر یہ کہیں کا تصور عقل ہی پیدا کر رہی ہے. تو بہرحال یہ عقلی احساس ان کا تھا, اگر اتنی عقل نہ ہوتی تو دیوانے ہوتے, پھر الزامی کیا ہوتا. ہماری شریعت نے عقل کو شرط تکلیف قرار دیا. جو بے عقل ہے یعنی دیوانہ ہے وہ تو مرفوع القلم ہے. تو یہ عقل کا فیصلہ تو ان کے لیے بھی تھا کہ کہیں حق نہ ہو, کہیں اس میں حقانیت نہ ہو. اب اس کے ساتھ یہ عملی بے عقلی تھی کہ سنو نہیں. ارے اگر وہ حق ہے تو نہ سن کے تم الزام سے بری ہو جاؤ گے. پھر جس نے کہا ہے کہ کہیں حق نہ ہو وہی کہے گا کہ کیوں نہ سنا. صلوات بھیجیے بھلے. تو اب ان کا عمل یہی تھا, بعض لوگوں کے لیے یہ باعث توفیق بن گیا. تاریخ اسلام میں نے لکھا ہے تفصیل سے اس واقعے کو کہ جب بے سکتے پیغمبر خدا صلی اللہ علیہ وسلم ہوئی ہے تو مدینے کے اوس و خزرج جو دو قبیلے تھے ان میں لڑائی چھنی بھی تھی. تو ان میں سے دو آدمی جو بڑے ممتاز لیڈروں میں سے تھے وہ مکے آئے تاکہ یہاں کے جو ان کے شناسا افراد ہیں ان کو اپنی امداد کے لیے دعوت دیں کہ تم ہمارا ساتھ دو ایک قبیلے اس دوسرے قبیلے کے مقابلے میں. چنانچہ وہ جو ایک بہت بڑا یہاں کا زعیم جو تھا لیڈر جس کے قبضے میں وہ قبیلے ہوتے تھے, قبضے میں جو رئیس قبیلہ ہوتا تھا تو وہ یا پورے آدمی اس کے حکم پر چلنے والے ہوتے تھے. تو وہ ان کے ان سے جا کے ملے یہ کہ صاحب ہم پر یہ مصیبت آئی ہے اور آپ ہماری مدد کیجیے اس میں. تو بلکہ ان کے تعلقات تھے, ضوابط تھے. انہوں نے کہا صاحب ہم ضرور مدد کرتے ہیں مگر آج کل ہم خود ایک مصیبت میں گرفتار ہیں. ان کا وہ مصیبت کیا ہے؟ کہا مصیبت یہ ہے کہ ایک آدمی ہم میں پیدا ہوا ہے جو ادعا رکھتا ہے کہ میں نبی ہوں, میں خدا کی طرف کا پیغمبر ہوں, اور ہمارے دبے پیسے ملازمین نوکر چاکر غلام ہمارے بہت کثرت سے ہمارے قبضے سے نکلے جا رہے ہیں, اس لیے کہ اس کی تعلیم میں مساوات ہے. یہ رئیس اور غریب کی تفریق نہیں ہے. تو ہمارے یہ کم پسے ہوئے لوگ جو ہیں کمزور طبقے والے یہ زیادہ اس کی طرف پیچھے چلے جا رہے ہیں, تو یہ ہمارے لیے ایک مسئلہ بن گیا ہے, ہم اس مصیبت میں گرفتار ہیں, اس لیے ہم مجبور ہیں سر دست آپ کی کوئی مدد نہیں کر سکتے. اب یہ ناامید ہوئے مایوس ہوئے تو انہوں نے کہا کہ اچھا صاحب جب آپ مدد نہیں کر سکتے تو اب ہم ناکام واپس جائیں گے, مگر جب آئے ہیں تو ذرا یہاں جو عبادت گاہ ہے کعبہ اس کی زیارت کر لیں, یہی کام ہو جائے. جب یہاں آئے ہیں تو بالکل ہی نامراد تو واپس نہ ہو. انہوں نے کہا ٹھیک ہے مگر یہ کہ مناسب نہیں ہے, ہمارے مشورہ نہیں ہے کہ ہم یہاں آئے ہیں اور پھر کعبے کی زیارت بھی نہ کریں واپس. کہا جی ہاں کچھ صحیح نہیں ہے آپ کا وہاں جانا. اب कि आखिर बात क्या है, कितनी हिमाकत है वही कितनी दूर से आए, और फिर जो असल काम है वो भी न हुआ और ये काम जिसका मौका मिला था ये भी न करे। उनका बात यह है कि वहां काबे के पास वो आदमी वो जिस कल कहता है कि मेरे पास पैगाम उतरा है वो कहा करता है, देखिए क्लास लगा हुआ है, क्लास लगा हुआ है, जो आए उसने वो कहा करता है, तो वो अच्छा मजनू कहा कि पवा करता है तो वो पवा करे हमसे क्या मतलब, का नहीं वो जो पवा करता है वो अक्सर आदमी के दिल पर असर कर जाता है, उसे सुन के आदमी फिर फंस जाता है, गिरफ्तार हो जाता है। यह है एहसास हकानियत, इसी वजह से ऐसी कमजोरियां महसूस करने वाले वो ऐलान करते हैं कि दूसरों की मजलिसों में न जाओ, आपने होशियार कर दिया, अब हम कोशिश करेंगे कि न फंसे, गिरफ्तार न हो उसके दाम में। तो साहब अब आप बिल्कुल तैयार हैं जाने के लिए तो हम कुछ इंतजाम कर रहे हैं जाने, हम कुछ खैर खाई में तो क्या गए लूई लाए। उसके बाद बड़ी कोशिश के साथ कानों में जितनी भी कुव्वत से मुमकिन था बंद किया उनके कानों को और अंदर हुई दाखिल की का बस अब ये वहां से जो चले तो इन्होंने उनकी खातिर से अपने मेजबान की वो सब अमल उनसे करा लिया, जो कुछ वो कार्रवाई उनके साथ करना चाहते थे, उनमें चाहे तकलीफ भी कुछ हुई हो बर्दाश्त कर ली। रास्ते में अब जाहिर है के कानों में रुई थोड़ी ऐसी है कि पास वाले आदमी से भी कुछ बात करें तो वो बिल्कुल न सुन सके, तो अब आपस में कहा कि ये कौन सी हिमाकत है, देखिए ये अकल कह रही है। अरे भाई आदमी जाता है सौगात कोई ले जाता है, इससे बढ़ के सौगात क्या होगी कि एक नया वाकया हो उसे जाके आदमी पेश करे अपने कौम के सामने, तो उनकी बात सुने वो क्या कहता है और वो एक अजीब बात यह है उसको जाके अपने यहाँ लोगों से बयान करें, वहां सब हमें क्या इतना बेवकूफ बनाएंगे कि गए और फिर ऐसा ऐसी अहम बात और तुम कान बंद करके गए और उसका कलाम भी न सुना कि वो आखिर कहता क्या है, लिहाजा जल्दी जल्दी वो रूही से निकाल के और रास्ते में फेंकी और उसके बाद आजाद कानों के साथ गए। और अब गए तो कलाम वो सुना जिसने दिल और दिमाग दोनों में घर कर लिया, और उसके बाद कहा कि अपनी तालीम बताइए और हम उसे कबूल करें। चुनाचे मदीने के ये पहले दो मुसलमान हैं जो इस तरह से उन्होंने इस्लाम कबूल किया, और उसके बाद अब वो गए तो मुबल्लिगे इस्लाम बन गए। और फिर मुत्तफ़िका तारीख का वाक़िया है कि दोबारा वो आए तो अब वहां से सात आदमी आए, और अब वो सात आदमी जब गए तो फिर दोबारा जो आए तो सत्तर आदमी आए, और जब हिजरत हुई है तो मदीने का कोई घर ऐसा न था जिसमें एक दो दायरे इस्लाम में दाखिल न हो गए हों। تو میں کہتا ہوں کہ بس عقل کی رہنمائی کو قبول کر لیا تو اسی نے منزل حق تک پہنچا. قول آواز بھیجیے بولے نا. پھر بولے نا آواز تو سولہ تو اب ابھی بہرحال عمر کے تقاضے بہت ظاہر ہونے لگے ہیں, لیکن ابھی تک سلسلہ کلام کو بھی الحمدللہ بھولتا نہیں ہوں. تو یہ کلاس پہلا تلاوت کتاب کا, یہ تو عام کلاس ہے. یہ درختوں کے نیچے بھی کلاس لگتا ہے اور بازاروں میں بھی لگتا ہے اور میلے ٹھیلے میں بھی لگتا ہے اور جہاں بھی موقع ہو یہ تو اس میں ہر ایک جو سن دے جو توفیق جس کو جو عقل کے اس آواز کو لبے کہہ دے جو پہلی آواز وہ سن رہا ہے اندر سے جو آواز آتی ہے کہ سنو تو کہ کیا کہہ رہے ہیں, جو اس آواز کو لبے کہہ دے وہ اس کلاس میں داخل کر. مگر اب یہیں سے یہ سمجھ لیجئے کہ تعلیم پیغمبر یا تبلیغ رسول میں خالق نے کوئی کیمیابی تاثیر نہیں دی تھی کہ لازمن تبدیل ماہیت کر دے, ورنہ پھر کافر کا وجود نہ رہتا. بس جو آتا فوراً اثر ہوتا دل پر دماغ پر, فوراً دائرہ اسلام میں داخل ہو جاتا, تو پھر ہجرت کیوں ہوتی؟ پھر بعد کے جہاد کیوں کر ہوتے کیوں ہوتے؟ پھر غزوات کیوں ہوتے؟ تو یہ سب واقعات دلیل ہے اس کی کہ تبلیغ رسول وہ کوئی اکسیر و کیمیا نہیں ہے کہ جس سے لازمن مسلم کافر ہو, کافر مسلم ہو جائے, لازمن غیر جو ہے وہ اپنا ہو جائے, لازمن بیگانہ یا گانا ہو جائے, بلکہ سننے کے بعد اب پھر جسے توفیق ہو وہ اس کا اثر قبول کرے اور جسے توفیق نہ ہو وہ اس کا اثر قبول نہ کرے. جو صحیح نیت سے آئے وہ اثر قبول کرے اور جو غلط نیتوں سے آئے, قرآن کہتا ہے کہ ان کے قرآن یہی قرآن ان کے مرض میں اور اضافہ کر دیتا ہے. یہ تھوڑی کرتا ہے ان میں پہلے سے جو مرض تھا اس مرض کی وجہ سے اور زیادہ اسے سن کر مرض میں شدت ہو گئی. تو معلوم ہو گیا صاف, یہ بعد میں نتیجہ نکالنا ہے مجھے اس سے اور آپ کو بھی اس نتیجے کی طرف متوجہ رکھنا ہے کہ یہ کیمیابی تاثیر نہیں ہے کہ سب پر یکساں اثر ہو جائے. کسی پر جلدی اثر ہوگا, کسی پر دیر میں ہوگا, کسی پر تیز اثر ہوگا, کسی پر ہلکا ہوگا, کسی پر بالکل نہ ہوگا. کوئی وہ ہوگا جو اس وقت مسلمان نہیں ہوا تھوڑے عرصے کے بعد ہو جائے گا, کوئی وہ ہوگا نہیں کہ جو اسلام لائے گا بھی تو وہ پختہ اسلام نہ ہوگا, خام اسلام ہوگا. کوئی وہ ہوگا جو آخر تک ایمان نہیں قبول کرے گا, کوئی کہ جی نہیں. اب یہ ایک اور موضوع ہے کہ تاریخ کہہ رہی ہے کہ فتح مکہ میں سب دائرہ اسلام میں داخل ہو گئے, اب کافر کا وجود نہیں رہا. مگر قرآن کی ایک آیت نہیں بہت سی آیتیں ہیں کہ کچھ لوگوں کے لیے کہا جا رہا ہے کہ سواؤن علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون, چاہے آپ کتنے ہی ان کو ہدایت کیجئے یہ ایمان نہیں لائیں گے. میں کہتا ہوں اب تاریخ اور قرآن کا ٹکراؤ ہے, یا تاریخ کو مانیے کہ سب مومن ہو گئے, یا قرآن کو یا قرآن کو تسلیم کیجئے تو لازمن ماننا پڑے گا کہ کچھ اب بھی رہ گئے. آخر تک ایمان قبول نہیں کیا. تو یہ مسلمان کے سامنے سوال ہے کہ وہ قرآن پر ایمان رکھتا ہے یا تاریخ پر؟ سبحان اللہ. اور وہ ایک آیت نہیں بہت سی آیت ہے کہ لا یؤمنون, ہرگز نہیں مان رہے. हरगिज नहीं मान रहे, तो आखिर वो कौन थे जो नहीं ईमानदार मान रहे? वो एकदम से गुम हो गए। मानना पड़ेगा कि गुम नहीं हुए, छुप गए हैं। जनाब पहला क्लास अब सब सुन रहे हैं जिन्होंने असर लिया इस क्लास का, वो हुए मुसलमान। किसी दर्जे के मुसलमान हो, बहर मुसलमान हुए, और जिन्होंने असर कबूल नहीं किया वो काफिर हुए। अब जो काफिर रहे, पैगंबर का काम उनके लिए खत्म हो गया। यानी अब इस कॉलेज के दूसरे क्लास में जो ऊंचे का है वो नहीं दाखिल किए जाएंगे। हाई स्कूल ही नहीं हुए तो प्री यूनिवर्सिटी में क्यों कर लिए गए? लिहाजा अब उनसे रसूल नहीं कहेंगे कि तुम देखो अमानतदारी से काम लो, देखो तुम सच बोलो, देखो तुम ये सब काम और बुरे खयानत वगैरह न करो, ये सब उनसे नहीं कहेंगे। अब उनसे पुकार कर नहीं कहेंगे कि नमाज पढ़ो, रोजा रखो, हज करो। अरे साहब वो इस्लामी नहीं लाए हैं तो उनसे ये क्या कहा जाए कि हज करो, ये क्या कहा जाए कि रोजा रखो? अब पुकारा जाएगा या अय्युहल्लज़ीना आमनू, अरे वो जो ईमान लाए हो, यानी जो हाई स्कूल में पास हो चुके हो, अब तुम सुनो कि कुतिबा अलैकुम सियाम, तुम सुनो कि तुम्हारे ऊपर ये लिल्लाहि लन्नासे हिज्जुल बैत, और एक एक तालीम को क्या तुम सुनो कि अतीउल्लाह व अतीउर रसूल, अल्लाह की इताअत करो और रसूल की इताअत करो। यानी अब हर जगह अहले ईमान को पुकारा जा रहा है, क्योंकि इस क्लास में अब यही लोग हैं। अब जब पहले क्लास वाली तालीम वो कीमियावी असर नहीं रखती थी कि एकदम से तब्दील माहियत हो जाए, तो ये क्यों समझिए कि ये दूसरे क्लास वालों पर सब पर इतना असर होगा? रसूल का काम तो है कि सबको तज़किए नुफूस की कोशिश करें, सबको दर्श दें अच्छे अखलाक का, लेकिन अब वो सब यकसा खुश अखलाक हो जाएंगे, सब यकसा पाकीजा नुफूस वाले हो जाएंगे? जब पहले जहां ये असर न हुआ तो दूसरे क्लास में ये असर क्यों होगा? लाजमन जो मजमा छट के यहां आएगा वो अब फिर छटेगा। यानी कुछ ऐसे होंगे जिनमें तज़किए नुफूस की कोशिश रसूल की कामयाब होगी, कुछ वो होंगे कि जैसे दाखिल हुए थे को क्लास में वैसे ही निकल गए मुद्दत पूरी करके, कुछ होंगे जिन पर अधूरा असर हो कि बाद अखलाक बदल गए, बाद अखलाक में तब्दीली नहीं हुई। गरज मुख्तलिफ अफराद एवं गैर मुख्तलिफ तबके होंगे कि कुछ पर पूरा असर होगा, कुछ पर नाकिस असर होगा, कुछ पर बिल्कुल असर न होगा। ये फितरी बात है, बगा के इसको नहीं कहना है। मेरा उसूल नहीं है कि ऐसे महल पर जहां कारदार हो ज्यादा दामन अपना उलझाऊं। तो जब पहले दफा ये न हुआ कि सब पर यकसा असर हो, तो अब भी यकसा असर नहीं होगा। अब इस दर्जे में जो बिल्कुल नाकाम हुए, पीरी यूनिवर्सिटी में फेल हुए, इसके मानी ये है कि अखलाक हसना पैदा नहीं हो सके बावजूद मुसलमान होने के, तो
کیونکہ پہلا قیاس تو طے کر چکے تھے. اب یہ مسلمان ہیں الحمدللہ، مگر یہ کہ اخلاق وہی رہے، آداب وہی رہے، خصائل وہی رہے، مزاج وہی رہا، جن میں کوشش تہذیب اخلاق کی بالکل کامیاب نہیں ہوئی، کرتی ہے نفوس کی کوشش بالکل کامیاب نہیں ہوئی. تو اب وہ تیسرے کلاس میں جو تعلیم کتاب کا ہے داخل کیے جائیں گے، بس لمحے کہتے رہو اب یہ تعلیم کتاب کے کلاس میں وہ داخل نہیں ہو سکیں گے. اب یہ کلاس خاص ہوگا ان کے لیے جو خوش یعنی اخلاق حمیدہ رکھتے ہیں. خوش اخلاق میں تو وہی ذہن اردو والے اخلاق کی طرف چلا جاتا ہے، نہیں جو اخلاق حمیدہ صفات پسندیدہ کے حامل ہو چکے ہوں، جن کا نفس پاک و پاکیزہ ہو چکا ہو، اب علم الکتاب رسول انہیں افراد کو عطا کریں گے. تعلیم کتاب کے خلاف میں اب وہی داخل ہوں گے. اب یہ ایم اے کے کلاس میں یا بی اے کے کلاس میں نہیں آئیں گے، اس لیے کہ وہ قبل والا پری یونیورسٹی کا جو تھا اس میں یہ کامیاب نہیں ہوئے ہیں، لہذا بی اے میں ان کو داخلہ نہیں مل سکتا ہے. اب بی اے والا کورس انہیں نہیں پڑھایا جائے گا، تو یہ بس اتنے ہی رہیں گے جتنے کے وہ بس دوسرے کلاس میں جتنا پڑھا تھا، جتنا اثر لیا ہو وہ اتنا ہی رہے گا، اب اس تیسرے کلاس میں وہ داخل نہیں ہوں گے. اب جنہیں تعلیم کتاب دی جا رہی ہے ان میں بھی سب پر یکساں اثر نہیں ہوگا، کچھ کسی درجے تک عالم کتاب ہوں گے، کچھ کسی درجے تک عالم کتاب ہوں گے، کچھ علم الکتاب کی منزل میں صفر رہ جائیں گے، زیرو رہ جائیں گے، ان پر اثر اس کا تعلیم کتاب کا نہیں ہوگا. اب یہ فقط کردار سے نہیں ہوتا ہے، ذہانت سے بھی ہوتا ہے، بعد میں صلاحیت نہیں ہوتی تو زیادہ سے زیادہ یہ کہ سزا نہ ملے صلاحیت نہ ہونے سے، لیکن جو بعد والا کلاس ہے اس میں داخل ہو جائیں یہ تھوڑی ہو جائے گا. سو جناب اب جو علم الکتاب کی منزل میں کامل ہوں پھر ان کے لیے ایک چوتھا کلاس ہوگا جو حکمت کی تعلیم ہے. اب یہ حکمت کی تعلیم والے وہ ہوں گے جو پہلے کلاس کو بھی طے کر چکے، دوسرے کلاس کو طے کر کے مسلم و مومن بھی ہو چکے، تیسرے کلاس کو طے کر کے وہ صاحب اخلاق حسنہ بھی ہو چکے، اور پھر اب اس کلاس میں وہ ان کو حکمت کی تعلیم یعنی اسرار اور رموز کتاب بتائے جا رہے ہیں، جو اندرونی تہ کی باتیں ہیں دین کی وہ ان کو بتائی جا رہی ہیں. اب ظاہر ہے کہ مجمع چھٹتا چھٹتا کتنی اقلیت میں ہو جائے گا، اب وہ کتنے کئے نفر افراد ہوں گے جو اس حکمت کے کلاس میں داخل ہو کر اس حکمت کے جوہر سے آراستہ ہو چکے ہیں، جسے قرآن مجید نے کہا ہے کہ من یؤتی الحکمت فقد اوتی خیرا کثیرا، جسے حکمت عطا ہو جائے اس کو بہت بڑا خزانہ مل گیا، بہت بڑا خیر کثیر اس کو عطا ہو گیا. تو یہ حکمت کی منزل ہے جو ان سب سے اونچی ہے. اب اس میں معدودے چند ہوندے تو معلوم ہوا کہ گرد و پیش رسول کے یہ دیکھنے سے کہ کئے آدمی ہیں جو خطبہ سن رہے ہیں، کئے آدمی ہیں جو صحبت رسول میں نظر آ رہے ہیں، یہ مردم تمہاری مرتب نہیں ہو سکتی اثر لینے والوں کی. ہاں جو سند دینے والا ہے وہ ان کو دیکھ کر پرکھ کے، اس زمانے میں تو یہ اس طرح سے نہیں ہوتا تھا کہ وہ کاپیاں دی گئیں اور وہ کاپیاں لکھی گئیں اور اس کے بعد نمبروں کی جانچ کی گئی اور وہ نمبروں میں کسی کو فیصدی 50 ملے اور کسی کو فیصدی 70 ملے، جی نہیں. ماں پیغمبر خدا صلی اللہ علیہ وسلم نگاہ ہے، نظر ہے، اور وہی کاپیوں کے عمل کے جانچ کر رہی ہے، وہی رسول کی نگاہ نقاد ہے جو صلاحیتوں کو تول رہی ہے، جو انسان کے جوہروں کا وزن کر رہی ہے۔ اب کچھ تو قابل ذکر نہیں ہیں، جہاں سے نمبر اعلان کرتے ہیں کہ امتیازی نمبر ان کے ہے، وہاں تک ہمیں ملا کہ مقداد 8 درجوں پر ایمان کے فائز ہیں اور ابو ذر 9 درجوں پر ایمان کے فائز ہیں اور سلمان وہ ہیں جو 10 درجوں پر ایمان کے فائز ہیں، اور پیغمبر نے فرمایا تھا کہ ایمان کے 10 درجے ہیں، اور 10 درجوں پر تو سلمان فائز ہو گئے، یعنی فیصدی 100 نتیجے امتحان رہا، اب کوئی بھی حق ممتحن سے ایک نمبر بھی کم نہ ہوا تو جناب والا اب 10 درجوں پر ایمان کے فائز ہیں۔ اب اگر سلمان کا کوئی مقتدا بنایا جائے تو اس کے لیے کیا رہ گیا سوائے اس کے کہ وہ عینی ایمان ہو جائے۔ اب یہ 3 ممتاز فرد مقداد ہیں اور ابو ذر ہیں اور سلمان ہیں، یہ اس اونچے سب کے افراد ہیں، اور ان میں بھی اتنا فرق ہے جیسے رسول نے نمبروں سے ظاہر فرمایا ہے، مگر یہ تینوں چوٹی کے آدمی ہیں، اور اب اس کے لیے متفق علیہ حدیث تمام حالات کے صحابہ کی کتابوں میں کئی کئی ہزار صفحے کی کتابیں ہیں حالات صحابہ کرام میں، تو استیعاب علامہ ابن عبد البر جو قرطبہ، وہ جو جنہیں ڈاکٹر اقبال نے بہت یاد کیا ہے، مرکز علم کا مسلمانوں کے جو رہا ہے وہ قرطبہ، تو وہاں کے ایک عالم سے وہ استیعاب کے مصنف ہیں ابن عبد البر نمریہ قرطبی، اور اصابہ حافظ ابن حجر، وہ اس سے بہت بڑی کتاب، کئی کئی ہزار صفحے کی کئی جلدیں، اور اس کا نام اصابہ فی معرفت الصحابہ، یہ اس کا نام ہے، اور اس کے بعد پھر اتنی ہی تقریباً اس سے کچھ چھوٹی ابن اسیر جزری کی اسد الغابہ ہے، تو اسد الغابہ بھی فی معرفت فی احوال الصحابہ، اس میں بھی کئی ہزار صفحے ہیں، تو یہ بڑی بڑی کتابیں ہیں، اور باقی تجرید بخاری کی ہے تجرید اور دوسرے علماء کی بھی کتابیں ہیں حالات صحابہ کی، تو ان سب میں متفق علیہ ایک حدیث، اور وہ ان میں سے ہر کتاب میں 3 دفعہ درج ہوگی، کیونکہ 3 شخصیتوں کے بارے میں، لہذا جب ان کا حال آئے گا اور حروف تہجی کے لحاظ سے اس زمانے میں ترتیب ہوا کرتی تھی، تو جب ان کا حال آئے گا تو وہ حدیث بیان ہوگی، جب ان کا حال آئے گا تو حدیث بیان ہوگی۔ وہ متفق علیہ حدیث کیا ہے کہ ان الجنت لتشتاق الی ثلاثہ، جنت 3 آدمیوں کی مشتاق ہے، ہر مسلمان تو خود مشتاق ہے جنت سے، مگر رسول فرماتے ہیں کہ یہ 3 فردیں وہ ہیں جن کی جنت مشتاق ہے، اور وہ کون؟ وہی جن کے نمبر بتائے گئے تھے، سلمان و ابو ذر والمقداد، یہ 3 شخصیتیں ہیں کہ جن کی جنت مشتاق ہے، سلمان اور ابو ذر اور مقداد، متفق علیہ حدیث ہے۔ اب ہر مکتب فکر کے مسلمان کے لیے لمحہ فکریہ جو میں عرض کر رہا ہوں، متفق علیہ حدیث تمام حالات صحابہ کی کتابوں میں ہے، میں کہتا ہوں کہ پیغمبر خدا صلی اللہ علیہ وسلم ایک کانٹا حق و باطل کا نصب کر دیا ہے کہ میرے بعد بھی جب بھی کوئی دوراہا آئے تو یہ دیکھو کہ یہ 3 کدھر ہیں،
پر جدھر یہ ہیں اسے حق سمجھنا.
اب یاد رکھیے کہ ایمان کا عمل کردار پر وہ اپلتا ہے. چنانچہ اب درجہ یہ ہے ایمان کے فرق کا کہ وہ آٹھ درجے پر یہ ہمارے درجوں سے تو وہ تینوں درجے اتنے اونچے ہیں کہ ہم فرق محسوس ہی نہیں کر سکتے. وہ جس کی نگاہ آوی ہو وہ بتا سکتا تھا کہ وہ آٹھ درجوں پر ہے, وہ نو درجوں پر ہے, وہ دس درجوں پر ہے. یہ تو بڑی جرأت اور ہمت کا کام ہے جو ہم آ کے معصومین میں موازنہ کرتے ہیں کہ کون افضل اور کون اس سے کمتر, اور ان میں کہتے ہیں کہ برابر سے بالکل یا کچھ ذرا سا فرق تھا, یعنی یہ وہاں ناپنے کے لیے پہنچ سکتے ہیں. تو یہ تو اپنے حد سے نکلی ہوئی بہت باتیں ہیں جو ان حضرات کے بارے میں اب یہ نہیں سوچتے کہ ہم کس درجے پر ہیں اور ان ہستیوں کے درجوں پر بحث کرتے ہیں کہ ان کا درجہ کیا تھا, ان کا درجہ کیا تھا, ان کا درجہ کیا تھا. وہ جتنے درجے بھی تھے وہ سب ایسے ہیں کہ آپ کے ذہن کی رسائی نہیں ہے. تو برائے خدا ان بحثوں میں نہ تو یہ جناب سلمان اور عبود اور مقداد ان کے درجے بتائے تھے. اب وہ جو ایمان میں ایک ایک درجے کا فرق بتا دیا جو کردار کی منزل میں. اب ایمان تو ہمارے دیکھنے کی چیز نہیں ہوتی, کردار دیکھنے کی چیز ہوتا ہے. تو اس کے لیے آ گیا اس فرق کا ایک مظہر ایک واقعہ کی صورت میں کہ جناب سلمان نے جناب ابو ذر کی دعوت کی. آپس کی گفتگو میں ظاہر ہے کہ اتنے پہنچے ہوئے پیغمبر کے صحابی زبان بے تکلفی کی گفتگو میں بھی ہوتی تھی. انہوں نے کہا میں روزے سے ہوں آج, انہوں نے کہا تو افطار میرے یہاں کیجیے گا. وہ دعوت کا وعدہ ہو گیا. اب جناب افطار کے پہلے وہ جناب ابو ذر آ گئے اور جناب سلمان نے اب اس کے پیروں میں جس کے یہاں تین روزے مسلسل رکھے جاتے ہوں وہاں صرف روٹیاں وہ لائی جاتی ہیں سامنے افطار میں, تو اب دعوت میں انہوں نے لا کے سامنے روٹی رکھ دی. یہ حاضر ہے افطار کیجیے. انہوں نے اسے دیکھا غور سے اور کہا کہ اگر اس کے ساتھ نمک بھی ہوتا تو ذرا مزے کے ساتھ یہ کھا لی جاتی. اب ہمارے درجے سے کے لحاظ سے تو وہ بھی معراج ہے قناعت کی کہ ان کے نزدیک ہویا نمک بڑی نعمت ہے کہ اگر وہ نمک ہوتا اب وہ مہمان تھے خاطر مہمان ضروری ہے لہذا رک جائیے. اب آپ نے گویا نمک کی فرمائش کی ہے یا تمنا کی تو رک گیا کہیں سے لا کے نمک انہوں نے سامنے رکھ دیا. انہوں نے اس نمک سے روٹی تناول فرمائی جناب ابو ذر رضوان اللہ. اور اس کے بعد جب کھا چکے تو سنت ہے آپ میں سے بھی کچھ لوگ عمل کریں گے کہ حمدِ باری ہوتی ہے رضا کے بعد ابتدا بسم اللہ سے اور ختم الحمدللہ پر. تو جب کھا چکے تو کہا کہ الحمدللہ الذی جعلنا من القانعین, شکر ہے اللہ کا کہ اس نے ہمیں قناعت کرنے والوں میں سے قرار دیا. یعنی صرف روٹی اور نمک سے افطار کر لیا بڑے شوق سے, تو شکر ہے خدا کا کہ اس نے ہمیں قانعین میں سے قرار دیا. دیکھیے اب وہ خاطر مہمان تھی کہ نمک لا کے بلا تکلف رکھ دیا, اور اب یہ فریضہ ہے, فریضہ ہے خیر خواہی کا دوست کے ساتھ کہ اگر اس میں کچھ کمی ہے تو مناسب جب موقع ہو تو اس کی اصلاح بھی کر دی جائے. اسی وجہ سے ہر فرد یہاں مبلغ کوئی یہاں پیشہ نہیں ہے, ہر فرد کا فریضہ ہے جتنا واقف ہے وہ دوسرے کو واقف بھی کرے. تو جناب جب انہوں نے یہ کہا کہ حمد ہے اللہ کی کہ اس نے ہمیں قناعت کرنے والوں میں سے قرار دیا, تو جناب سلمان نے ان کے منہ پر ہاتھ رکھ دیا کہ بس ہو گیا افطار الحمدللہ, بس کہہ کے ختم کر دیجئے, یہ آگے جملہ نہ کہیے من القانعین, بس الحمدللہ کافی ہے. یہ الحمدللہ الذی جعلنا من القانعین, یہ کوئی اپنی بیچاری اس میں ہے کہ حمد اللہ کہ اس نے ہمیں قانعین میں سے قناعت کرنے والوں میں سے قرار. اب جناب جیسے ان کی تھیوری میں ببل آ گئے, کہنے لگے کیوں ہماری قناعت میں کوئی کمی ہے, میں کیوں نہ کہوں کیا ہمارے قناعت کے جوہر میں کوئی کمی ہے. انہوں نے فرمایا جناب ایسی یہ قناعت ہوتی تو میرا لوٹا گرمی کیوں ہوتا. ان کے پاس پیسہ تو تھا کہ نمک لاتے, وہ خاطر مہمان سے کہ لوٹا جا کے گرمی کیا تب جا کے اتنا نمک ملا. تو اگر ایسے ہی کھانے ہوتے تو میرا لوٹا کیوں گر نہیں ہوتا. دیکھیے یہ دوست کے ساتھ خیرخواہی ہو گئی کہ اس کا درجہ بڑھ گیا, اس بات اسے احساس ہو گیا کہ ہاں ہماری قناعت میں ذرا کمی ہے. اور اب جناب سلمان ان کے حسن کردار کو دیکھیے, اسے امیر المومنین علی ابن ابی طالب علیہ السلام کا نظر کہ وہ تو گورنر بنا کے بھیج دیے گئے تھے. مدائن میں سب سیاست کے بندے ہوتے ہیں کہ یوں جناب بڑے خانے ہیں زائد ہیں, دیکھیے ہم ایسے عہدہ دیے دیتے ہیں کہ اب پتہ چل جائے گا وہ سب قناعت ختم ہو جائے گا. یہ سب دام ہوتے ہیں کہ جناب یہ گورنر بنا کے بھیج دیے گئے اور جبریت ان حکمن کہ جناب کہیے آپ کی ضرورت ہے آپ نہ مدائن کے گورنر بن کے جائیے. اب وہاں گئے وہ گورنر کے رہنے کا محل تھا, لوگوں نے کہا اس میں یہ موجود ہے یہ آپ لوگوں کے لیے, یہ ہے گورنر کے لیے. انہوں نے کہا جی نہیں میں اس میں نہیں رہوں گا, اس میں جو حاجت مند ہیں وہ مجھ تک پہنچ نہیں سکیں گے, ان کو حجاب آئے گا مجھ تک پہنچنے میں, ان کے قدم رکیں گے, لہذا میرے لیے ایک اجرا ہونا چاہیے کوٹری جس میں میں رہوں اور اس کے بعد جو چاہے مجھ تک پہنچنا غریب آدمی پہنچ سکے. لہذا وہ دارالعمارہ کو خالی چھوڑ دیا بیموں کے لیے, خانہ خالی کا دیو نگیر جس کے مناسبت سے ملتا, اور اس کو کہہ دیا کہ وہ کوٹری میں قیام کر لیے. دن کو آ جاتے تھے ایک درخت کے نیچے مقدمات فیصلہ کرتے تھے, رات کو جا کے اس کوٹری میں قیام کر لیتے تھے, یہ گورنری کر رہے ہیں. تو اس کے بعد آیا اور پرانی وہ سامان تو کر لے جوان ہو تو کر نکالے. انہوں نے کیا کیا, چٹائی ایک تھی وہ ہاتھ میں لے لی, زمبیل جو تھی جس میں سودا وودا رہتے تھے وہ ایک ہاتھ میں لے لی, اور اس کے بعد اونچی بلندی کو جا کے کھڑے ہو گئے. کہا کذا ینجل مخفون, جن کا بوجھا ہلکا ہو یوں نجات پاتے ہیں. صلوات بھیجیے بل اللہ, پھر بل اللہ صلوات. اب وفات ہوئی, اور یہ عموماً نجات سے کام نہیں لیا جاتا تھا, اسباب ظاہری پر عمل ہوتا تھا, مگر ان کی جلالت قدر ہے کہ حضرت امیر المومنین علی ابن ابی طالب علیہ السلام بعجاز مدینے سے مدائن تشریف لے گئے, دوسرا ملک ہے عراق, مدائن وہاں عراق کٹے, اور وہاں جا کر نماز جنازہ ان کی پڑھائی, اور اس کے بعد نماز جنازہ پڑھا کے تشریف لائے تو یہ سند حسن کردار کی عطا فرمائی کہ رحم اللہ سلمان، اللہ سلمان پر رحمت نازل کرے کہ مال دنیا سے کچھ نہیں چھوڑا. جناب ہر زمانے میں نقطہ چینی کرنے والے رہے ہیں. ایک صاحب کو فکر ہو گئی، انہوں نے یہ کہہ دیا تو گئے اسی کمرے کے اندر ڈھونڈا تو آدھی بنی ہوئی ایک زمبیل ملی اور آدھی روٹی ملی. کسی اور کا کلام ہوتا کہ پیش کرنے والا شرماتا کہ یہ کوئی مال دنیا ہے، مگر کہنے والے کی سچائی کا معیار اس کے نزدیک یہی تھا تو اس میں مبالغے کا ذرا سا بھی گزر نہ ہو. تو اب امیر المومنین علیہ السلام کے سامنے آ کے کہنے لگے کہ جناب آپ نے تو یہ کہا تھا کہ مال دنیا سے کچھ نہیں سوگا، اور یہ تو ہے آدھی زمبیل ہے اور یہ آدھی روٹی ہے. آپ نے شرما کہ میں پھر بھی وہی کہتا ہوں کہ مال دنیا سے کچھ نہیں چھوڑا. اب ذرا اس نے آنکھوں میں آنکھیں ڈال کر کہا کہ میں سامنے آپ سے دکھلا رہا ہوں جو انہوں نے چھوڑا ہے، اور آپ فرماتے ہیں اب بھی کہ مال دنیا سے کچھ نہیں چھوڑا. تو اب خلق عظیم کے وارث سے مگر مال کا اس کا کہ ذرا پیشانی پہ شکن آئی، پیریوں پر بل آئے اور کیا فرمایا کہ اے شخص تو سمجھتا ہے کہ وہ گورنر ہو کے آئے تھے تو تمہارے مال بیت المال میں سے کھاتے تھے. یہ زمبیل حاصل کی تھی اجرت پر اس روٹی کے عوض میں، تو آدھی زمبیل بنی ہے تو آدھی روٹی کھائیے، آدھی زمبیل نہیں بنی گئی عمر میں وفا نہیں کی تو آدھی روٹی نہیں کھائی، تو نہ زمبیل جو آدھی ہے وہ ان کی ملکیت، نہ روٹی جو آدھی بچی ہے وہ ان کی ملکیت، جس کی زمبیل ہے اسی کی روٹی ہے. یہ ہے منزل کردار. اور اب اسی سے حیرت ہوتی ہے ذرا سوچ کر کہ فلتا کی منزل میں بچے بھی روزے دار ہیں اور یتیم کو پہلے دن دیا گیا، پہلے دن مسکین کو دیا گیا، مسکینم و یتیمم و سیرا. تو جب مسکین کو دیا گیا تو ابھی دو تہائی غلہ موجود ہے، کیا بچوں کی خاطر صرف سیدہ عالم اپنے کو محنت سے بچاتی؟ ارے پھر ایک حصہ جوگا وہ درست کر کے آٹا بنائیں اور پھر روٹیاں تیار کرنے، بچے بھوکے کیوں رہے ہیں؟ لیکن وہ سلمان کے واقعے میں اس کا فلسفہ کھلتا ہے. ایک وہ جو تین دن کے حاصل کیے گئے تھے اس سوف کے بنانے کی اجرت میں، سوف کے بنانے کی اجرت میں، تو جتنا سوف بنایا تھا اتنی ہی روٹیوں کے پکانے کا حق تھا. جو کام نہیں ہوا ہے اس کی اجرت کے استعمال کا حق نہیں ہے. جب دوسرے دن روزے رکھے جائیں گے تو دوسرے حصے میں روٹیاں تیار کی جائیں گی، جب تیسرے دن روزے رکھے جائیں گے تو تیسرے حصے والی روٹیاں تیار کی جائیں گی، کیونکہ وہ سوف جو کام تھا وہ اس دن پورا ہو جائے گا، لہذا اجرت کے استعمال کا حق ہو جائے گا. مگر یہ وہی ہو سکتے ہیں جو اس کردار کی منزل پر فائد ہو جہاں تک اولا کی گنجائش بھی نہ ہو. صلوات بھیجیے ولنا. پھر ولنا واسو صلوات. اور جناب ترتیب الفاظ کا فلسفہ بیان ہو گیا، جو اصل میرا مقصد تھا آج کے بیان کا کہ پہلا کلاس وہ تھا جس میں تمام نوع انسانی ہے وہ پہلے بیان ہوا ہے، دوسرا کلاس یزکیہم کا ہے اس میں وہی داخل ہوں گے جو دائرہ اسلام میں داخل ہو چکے ہیں، لہذا وہ نمبر دو ہے اور پھر تیسرا کلاس جو اخلاق کی منزل میں کامیاب ہو گئی جن پر تعلیم رسول اس میں وہ پھر تعلیم کتاب علم الکتاب کے حامل بنائے جا رہے ہیں اور جو علم الکتاب کے حامل ہونے میں صلاحیت کا ثبوت دے دیں وہ پھر حکمت کی منزل پر لیے جا رہے ہیں. وہ موضوع تو بیان ہو چکا اب میں پہنچ گیا حلقہ کی منزل پر. تو یاد رکھیے کہ تاریخ آل محمد میں باب فضائل میں یہ تین دن ہے لتا کے اور باب مصائب میں وہ تین دن کربلا کے. وہ کون تین دن؟ ساتویں سے لے کے دسویں تک. میں کہتا ہوں کہ یہ تین دن روزے ہیں مگر درمیان میں پانی ملا ہے. وہ کھانا دے دیا گیا یتیموں مسکینوں کو اور اسیر کو مگر پانی سے افطار ہوا تو پانی موجود تھا لیکن کربلا کے تین دن وہ ماں نہ پانی اور نہ کھانا اور اہل عزا وہ حلقہ والے دنوں میں سب سے چھوٹے حسین ہیں مگر وہ چند برس کے تو ہیں اور کربلا میں جو سب سے چھوٹا ہے اس کی تو عمر کے حساب میں برس کا نام ہی نہیں ہے. وہ ششماہ علی اصغر ہے اور پھر تین دن کی روح ظاہر ہے کہ فطری طور پر پہلے ماں پر روح کا غلبہ ہوگا پہلے ماں پر پیاس کا غلبہ ہوگا جب فطری ذخیرہ غذا ختم ہو جائے گا تو پھر بچے پر بھوک اور پیاس کا غلبہ ہوگا. اب کربلا کی منزل میں وہ جماعت سامنے جسے پانی راستے میں پلا چکے مگر بخدا یہ کردار حسین کے معراج ہے. میں کردار ہی کو بیان کر رہا ہوں وہ تو ان کے ماننے والوں کا کردار کر رہا ہوں کہ جب پانی بند ہوا تو طرح طرح سے سوال آب ہوا مگر بے شک سوال آب مختلف طرح کیا ہے اور اسے ہمارے علماء میں سے جناب شیخ جعفر چشتی نے اس پہلو پر توجہ فرمائی کہ انہوں کا جس طرح اصحاب و اطفال حسینی اور امام خود تین دن کے پیاسے تھے یقیناً تین دن کے بھوکے بھی تھے مگر کربلا میں پیاس کا نام بہت آیا بھوک کا نام ایک دفعہ بھی نہیں آیا. بعد میں زینب کبریٰ نے کہا ہے کہ میرا بھائی پیاسا دنیا سے گیا میرا بھائی بھوکا دنیا سے گیا مگر کربلا میں بھوک کا نام کسی کی زبان پر نہیں آیا. تو انہوں نے اس کو پھیلا کے نہیں اس وقت عرض کرنا ہے اب باب مصائب میں زیادہ وقت عرض کرنا نہیں ہے آپ کے لیے تین چند جملے کافی ہیں. انہوں نے فرمایا ہے کہ بات یہ ہے کہ باوجود انتہائی سختی وقت کے ہمارے امام ان کے ساتھ سے کوئی آدمی بلندی اخلاق کی منزل سے پیچھے نہیں اترا کیونکہ پانی کا مانگنا عیب نہیں ہے. راستہ چلتے میں پیاس ہوتی ہے تو اجنبی سے آدمی پانی مانگ لیتا ہے لیکن غذا کرنا اور اس کے بچے اس میں سے پانی نہیں پی سکتے تو بلا شبہ سوال ہوتی ہے. سب ہمیں معلوم ہے جتنا ہم تک خرچہ معلوم ہے نواسا ہوں اور پیاسا ہوں. یہ کہا کہ علی و فاطمہ کا بیٹا ہوں اور پیاسا ہوں. یہ کہا کہ تمہارا بلایا ہوا مہمان ہوں اور پیاسا ہوں. ارے جب سوال آپ میں اپنی زبان سے نے کام نہ کیا تو بے زبان کی زبان سے بھی کام لیا. مگر ارباب عزا سب کچھ کہا ہر طرح سوال آپ کیا یہ ایک دفعہ بھی نہیں کہا کہ میں نے تمہیں پانی پلایا تھا کیونکہ احسان کر دلانا یہ بلند نفوذ کا کام نہیں ہے. یہ حسین کا کیا ذکر کسی بچے تک نہیں. اور ناظرین کے مقاصد بھی نکلے. خداوند ہم سب کو صراط مستقیم پر قائم رکھے. خداوند ہم رسول و آل رسول کے اسوہ حسنہ پر قائم رکھے. خداوند ہمارے لیے آخرت کی منزل کو اس دنیا سے دے. جو بیمار ہونے شفا و صحت انہیں رحمت و مغفرت سے مالا مال.